यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। गृहमन्त्री सुदन गुरूङद्वारा पदबाट राजीनामा। राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समिति बैठकमा आगामी आर्थिक वर्षमा वित्तीय सुशासन र बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउनु पर्नेमा सांसदहरूको जोड़। वामपन्थी शक्तिबीच एकता आवश्यक भएको नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डको भनाई। र इरानसँग युद्धविरामको अवधि अनिश्चितकालका लागि लम्ब्याइएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणा। अब समाचार विस्तारमा।
नेपाल र भारत बीच गत फागुन
गृहमन्त्री सुदन गुरूङले आफ्नो पदबाट राजीनामा दिनुभएको छ। 2082 चैत 13 गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आउनुभएका गुरूङले पछिल्लो समय नागरिक स्तरबाट आफ्नो शेयर लगायतका विषयमा उठेका प्रश्न र जनचासोलाई गम्भीर रूपमा लिँदै पदबाट राजीनामा दिनुभएको हो। मन्त्री गुरूङले आफ्नो राजीनामा पत्र प्रधानमन्त्री बालेन्द्र शाह समक्ष पेश गर्नुभएको जानकारी प्रधानमन्त्रीका संचार सहजकर्ता सुरेन्द्र बजगाईले जानकारी दिनुभयो। गृह मन्त्रालयको जिम्मेवारी हालका लागि प्रधानमन्त्रीले नै सम्हाल्नुहुनेछ। आफ्नो राजीनामाका सम्बन्धमा स्पष्ट पार्दै मन्त्री गुरूङले पदभन्दा नैतिकता र जनविश्वास ठूलो भएको बताउनु भएको छ। आजको समयमा सुशासन पारदर्शिता र जवाबदेहिताको माग गर्दै उठिरहेको जेएनजी आन्दोलनको सार्वजनिक जीवन स्वच्छ हुनुपर्ने र नेतृत्व उत्तरदायी हुनुपर्ने सन्देश दिएको उहाँको भनाइ छ। आफूसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा स्वार्थको द्वन्द्व नदेखियोस् भन्ने उद्देश्यले राजीनामा दिएको उहाँले प्रष्ट पार्नुभयो। मन्त्री गुरूङले आफूले नैतिक जिम्मेवारी निर्वाह गरेको बताउँदै परिवर्तनका लागि सबै पक्ष सत्य इमान्दारी र आत्मशुद्धिको बाटोमा उभिनु पर्नेमा जोड़ दिनुभयो। राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सांसदहरूले आगामी आर्थिक वर्ष 2083-84 वित्तीय सुशासन र बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउनु पर्नेमा बताउनु भएको छ। सिंहदरबारमा आज समितिको बैठकमा भएको आर्थिक वर्ष 2083-84 बजेट तर्जुमा सम्बन्धी छलफलमा सांसदहरूले बजेटद्वारा विकास आयोजनाको प्रभावकारी कार्यान्वयनका सार्वजनिक खर्च व्यवस्थापनमा पारदर्शिता र स्रोत व्यवस्थापन गर्नुपर्ने बताउनुभयो। सांसदहरूले 16 पञ्चवर्षीय योजनासँग बजेट विनियोजन समन्वय गर्नुपर्ने तथा प्राकृतिक स्रोतबाट प्राप्त हुने रोयल्टीको संघ प्रदेश र स्थानीय तहबीचको बाँडफाँड प्रष्ट र समग्र सरकारी राजस्व प्रक्षेपणलाई यथार्थपरक बनाउनु पर्नेमा जोड़ दिनुभयो। अनुदान तथा सरकारी खर्चमा देखिएको बेरुजुको अवस्था मूल्यांकन र आन्तरिक र बाह्य ऋणको ब्याजदर बीचको अन्तर स्पष्ट गर्नुपर्ने सांसदहरूले औल्याउनुभयो। बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका कार्यवाहक अध्यक्ष विपिन राज निरौलाले आयोगले संविधान अनुसार प्राकृतिक स्रोत व्यवस्थापन वित्तीय अनुशासन सुधार कृषि मैत्री योजना र नीति निर्माण कार्यलाई प्राथमिकतामा राखिनुपर्ने बताउनुभयो। बैठकको शुरूमा राष्ट्रिय योजना आयोगका सचिव रविलाल पन्थले आर्थिक वर्ष 2083-84 मापदण्ड पूरा भएका आवश्यक अभिलेख तयार भएका तथा विशेष प्रकृतिका आयोजनाहरू मात्र कार्यान्वयनमा लैजान सकिने बताउनुभयो। सचिव रविलाल पन्थले आन्तरिक ऋण बजेट विनियोजन खरिद योजना तथा विदेशी अनुदान सम्बन्धी सबै सम्बन्धित आयोजनाहरूको खर्च अनिवार्य रूपमा राष्ट्रिय आयोजनामा बैंकमा प्रविष्ट गर्नुपर्ने व्यवस्था रहेको जानकारी दिनुभयो। बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव दिनेश कुमार घिमिरेले आर्थिक वर्ष 2083-84 लागि संघबाट प्रदेश सरकारलाई 61,50,32,00,000 रूपियाँ तथा स्थानीय तहलाई 90,20,46,00,000 रूपियाँ वित्तीय समानीकरण अनुदानको आधार तय गरिएको जानकारी दिनुभयो। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्टले आगामी आर्थिक वर्षमा सरकारले स्रोत परिचालन क्षमता वृद्धि गर्नुपर्ने आवश्यकता उल्याउनु हुँदै सन्तुलित विकास सुनिश्चित गर्न प्रभावकारी नीति निर्माणमा जोड़ दिनुभयो। पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा नारायणी नदीले निम्त्याएको कटान जोखिम न्यूनीकरण गर्न तटबन्ध निर्माण कार्य तीव्र गतिमा अघि बढ़ेको छ। नदी किनारमा भइरहेको यो वृहत तटबन्ध निर्माणले स्थानीय बासिन्दा र उनीहरूको जग्गा जमीनलाई सुरक्षित बनाउने विश्वास लिएको छ। सिंचाई तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय चितौनका कार्यालय प्रमुख डाक्टर नारायण प्रसाद सुवेदीका अनुसार सुस्ता क्षेत्रमा करिब 900 मिटर लम्बाईको तटबन्ध निर्माणका लागि करिब 14 करोड़ रूपियाँ लागतमा काम भइरहेको छ। यसै क्रममा निर्माणाधीन तटबन्धको गुणस्तर र प्रगतिको अवस्थाबारे जानकारी लिन सरोकारवालाहरूको टोलीले स्थलगत अनुगमन गरेको छ। अनुगमनका क्रममा सरोकारवालाहरूले तोकिएको समयमै र मापदण्ड अनुसार गुणस्तरीय काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभएको छ। बर्खायाम अगावे तटबन्ध निर्माण सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिएको आयोजनाले जनाएको छ। दिगो भविष्यका लागि सामूहिक प्रयासको आह्वान गर्दै आज विश्व मातृ पृथ्वी दिवस विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रमका साथ मनाइँदैछ। संयुक्त राष्ट्र संघको आह्वानमा सन् 2009 प्रत्येक वर्ष अप्रेल 22 यो दिवस मनाउन प्रारम्भ भएको हो। यो दिवसले पृथ्वीको संरक्षण र वातावरणीय सन्तुलन कायम राख्न सामूहिक प्रयास आवश्यक भएको सन्देश दिएको छ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले समाजमा भइरहेका सबै खाले विभेदको अन्त्य गरी समतामूलक समाज निर्माण गर्न वामपन्थी शक्तिबीच एकता आवश्यक भएको बताउनु भएको छ। नेपाली कम्युनिष्ट पार्टीको 77 स्थापना दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले कम्युनिष्ट आन्दोलनले मात्र उपेक्षित र उत्पीड़ित समुदायहरूको अधिकार र राष्ट्रिय स्वाधीनताको संरक्षण गर्न सक्ने बताउनुभयो। नेपाली कम्युनिष्टहरूको काँधमा विगतका बलिदानीपूर्ण संघर्षका उपलब्धि रक्षा गर्दै आम गरीब किसान तथा श्रमजीवी जनताको पक्षमा क्रान्ति अगाडि बढ़ाउने जिम्मेवारी अझ बढ़िरहेको उल्लेख गर्नुभयो। संयोजक दाहालले जनताको संघर्षबाट प्राप्त उपलब्धिको रक्षा र विकास गर्न शान्ति सम्झौता र लोकतान्त्रिक गणतन्त्रका पक्षधर सम्पूर्ण शक्तिबीच मोर्चाबन्दी अपरिहार्य रहेकोमा जोड़ दिनुभयो। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले संविधान कार्यान्वयन र विधिको शासन कायम गर्ने विषयमा सरकारलाई कांग्रेसको सदैव साथ सहयोग रहने बताउनु भएको छ। विराटनगर विमानस्थलमा आज संचारकर्मीसँग कुरा गर्नुहुँदै उहाँले नेपाली कांग्रेस जिम्मेवारी पार्टी भएकोले संविधान कार्यान्वयन सुशासन एवं कानूनको पालना र जनजीविकाको सवालमा कांग्रेस गम्भीर रहेको उल्लेख गर्नुभयो। सभापति थापाले नेपाली कांग्रेस संघीय संसदमा प्रतिपक्षको भूमिकामा रहे पनि 7 प्रदेशमा सत्तापक्षको भूमिकामा रहेको र स्थानीय सरकारमा सबैभन्दा ठूलो पार्टीको रूपमा स्थापित भएकाले कांग्रेसको काँधमा विशेष जिम्मेवारी रहेको बताउनुभयो। उहाँले मुलुक र जनताप्रति नेपाली कांग्रेस गम्भीर रहेकाले देश र जनताको भावना विपरीत कुनै पनि विषयलाई कांग्रेसलाई स्वीकार्य नहुने प्रश्न पार्नुभयो। नेपाल र भारतबीच फौजदारी विषयमा पारस्परिक कानूनी सहायता सम्बन्धी सम्झौता कार्यान्वयनमा आएको छ। सम्झौताले विधिको शासन सुदृढीकरण तथा न्याय प्रशासनमा संस्थागत समन्वय अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ। सहकर्मी सन्तोष रेग्मीको यो रिपोर्ट।
नेपाल र भारतबीच गत फागुनको पहिलो साता सम्पन्न फौजदारी विषयमा पारस्परिक कानूनी सहायता सम्बन्धी सम्झौता कार्यान्वयनमा आएको छ। दुवै सरकारले त्यसका अन्तर्वस्तु निर्धारण गरेपछि हालै बसेको मन्त्री परिषदको बैठकले सम्झौता कार्यान्वयन गर्ने निर्णय गरेको थियो। सम्झौता कार्यान्वयनमा आएसँगै फौजदारी मुद्दाको अनुसन्धान, अभियोजन तथा न्यायिक कार्यवाहीका क्रममा प्रमाण संकलन तथा आदान प्रदान लगायतका विषयमा दुवै मुलुकका अधिकारीहरूबीच सहयोग आदान प्रदान शुरू भएको छ। यसले विधिको शासन सुदृढीकरण गर्न तथा न्याय प्रशासनमा संस्थागत समन्वय वृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याउने नेपालका तर्फबाट सम्झौतामा हस्ताक्षर गर्नुभएका कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव विनोद कुमार भट्टराई बताउनुहुन्छ।
एक अर्का मुलुकलाई साक्षीहरू पठाउने, ल्याउने, कुनै दोषी प्रमाणहरू छ भने आदान प्रदान गर्ने, हिरासतमा रहेको व्यक्तिलाई मुद्दाको क्रममा बयान गराउन अदालत समक्ष एक अर्को राज्यमा लानु पर्यो भने पनि कुन मितिमा लाने, कुन मितिमा फर्काउने भन्ने लगायतको विषयहरू निर्धारण गरेर चाहिँ त्यसलाई लान ल्याउन सकिने, कुनै अपराधमा संयुक्त अनुसन्धान नै गर्नु पर्यो भने पनि प्रत्येक घटनामा त्यसको विस्तृत विवरण तयार पारेर नेपाल र भारतका अधिकारीहरू संलग्न भएको एउटा संयुक्त अनुसन्धान गर्ने।
निवर्तमान कानून, न्याय तथा संसदीय मामिला मन्त्री एवं सर्वोच्च अदालतका पूर्व न्यायाधीश अनिल कुमार सिन्हा सम्झौताको कार्यान्वयनले सम्पत्ति शुद्धिकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी गर्ने कार्यलाई निवारण गर्ने सम्बन्धी पारस्परिक मूल्यांकन लगायतका विविध क्षेत्रमा मद्दत पुर्याउने तथा द्विपक्षीय अपराध नियन्त्रणमा सहजता आउने बताउनुहुन्छ।
कतिपय अवस्थामा कस्तो हुन्छ भने फौजदारीमा व्यक्ति फेला नपरेसम्म म्याद तामेल हुन सक्दैन, म्याद तामेल नभएसम्म अन्य कतिपय अभियुक्तहरू भनेर भनौ उनीहरू जेलमा बसिराखेका हुन्छ, थुनामा बसिराखेकै हुन्छन्। एकातिर त हाम्रो अदालती प्रक्रियाहरू छिटोपन पनि आउँछ, स्पीडी जस्टिसका कुराहरू आउँछन् यसमा। अर्को जो त्यही विषयसँग सम्बन्धित रहेका व्यक्तिहरू हुनुहुन्छ उहाँका हकमा पनि अलिक चाँडै मुद्दा फैसला हुने अवस्था आयो, प्रक्रिया पुग्यो भने न्याय नै पर्न जान्छ, ढिलाइ हुँदैन।
सिद्धान्त तथा फौजदारी विषयमा दुई देशबीच हुने पारस्परिक कानूनी सहायता ती देशहरूले फौजदारी अपराध सम्बन्धी अनुसन्धान, अभियोजन र कानूनी कार्यवाहीमा एक अर्कालाई औपचारिक रूपमा सहयोग गर्ने दस्तावेज हो, जस अनुसार नेपाल र भारतबीच देखिएको ठगी, मानव बेचबिखन, मनी लाउन्ड्रिङ, आतंकवाद, साइबर अपराध जस्ता प्रवृत्तिमा संलग्नको पहिचान एवं निगरानी गर्दै फौजदारी कार्यवाहीमा द्विपक्षीय सहयोग आदान प्रदान प्रारम्भ गरिएको हो। विगतमा नेपालले भारतसँग र भारतले नेपालसँग अनौपचारिक सम्बन्धका आधारमा प्रहरी अधिकारीहरूले सूचना आदान प्रदान प्रमाण संकलन लगायतका कार्य गर्दै आए पनि त्यो अपेक्षित रूपमा प्रभावकारी हुन सकेको थिएन। नेपालमा अपराध गरेर भारतमा लुक्ने तथा भारतमा अपराध गरेर नेपालमा लुक्ने घटनामा ठूलो संख्यामा मानिसहरू संलग्न हुने गरेकोमा एक अर्का मुलुकलाई अनुसन्धानमा सहयोग गर्ने सूचना आदान प्रदान गर्ने र प्रमाण संकलनमा सहयोग पुर्याउने कार्य औपचारिक रूपमा प्रारम्भ भएपछि अपराधीले छूट पाउन सक्ने सम्भावना कम हुँदै गएको अधिकारीहरू बताउँछन्। यसअघि नेपालले पहिलो पटक चीन सरकारसँग 26 असोज 2076 फौजदारी विषयमा पारस्परिक कानूनी सहायता सम्बन्धी सम्झौता गरेको थियो। चिनिया राष्ट्रपति सी चिनफिङको काठमाडौँ भ्रमणका बेला भएको सम्झौता कार्यान्वयनमा भने आउन सकेको छैन। सन्तोष रेग्मी, काठमाडौँ।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो 4G नेपाल टेलिकम को 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकम को 4G
गेम खेल्दा नि टेन्सन नजी नेपाल टेलिकम को 4G आफ्नो भन्ने आफ्नै हो जी नेपाल टेलिकम को 4G
नेपाल टेलिकम राष्ट्रको सञ्चार।
विज्ञापनपछि अब बाँकी समाचार। वीरगंज नाका हुँदै चालू आर्थिक वर्षको 9 महिनामा 6,94,05,00,00 रूपियाँका वस्तु तथा सामान आयात भएको छ। वीरगंज भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षको 9 महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा भने 80,44,00,00,000 रूपियाँ अर्थात 13% बढ़ी आयात भएको हो, जबकि गत आर्थिक वर्षको 9 महिनामा भने 6,13,61,00,00,000 रूपियाँ बराबरका वस्तु तथा सामान आयात भएको थियो। भन्सार कार्यालयका सूचना अधिकारी उदय सिंह विष्टले चालू आर्थिक वर्षमा यो नाका हुँदै हुने आयातमा बढ़ोत्तरी भएको जानकारी दिनुभयो। बाँकेको नेपालगंजमा फायर बाइकदेखि स्वयंसेवकसम्म विपद व्यवस्थापनको नयाँ अभ्यास गरिएको छ। विपद जोखिम र व्यवस्थापनमा मीडिया ओकालत विषय अन्तर्क्रियामा सो अभ्यास भएको जानकारी दिएको हो। सो अवसरमा लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डाक्टर डिल्लीराज अर्यालले विपद बहुआयामिक विश्लेषण गरेर योजना तर्जुमा गर्न आवश्यक रहेको उल्लेख गर्नुहुँदै प्रदेश सरकारले विपदलाई उच्च प्राथमिकतामा राखेको जानकारी दिनुभयो। उहाँले विपदका कतिपय जोखिम नियन्त्रण बाहिर रहेकाले चनाखो हुन आग्रह गर्दै यसका लागि विपदको पूर्व तयारी आवश्यक भएको धारणा व्यक्त गर्नुभयो। तराई मधेसका जिल्लाहरूमा केही दिनदेखि चर्को घामसँगै तातो हावा चल्न थालेपछि जनजीवन प्रभावित भएको छ। दिउँसोको समयमा गर्मीका कारण चहलपहलमा कमी आएको छ भने अत्यधिक गर्मीका कारण खुल्ला ठाउँमा काम गर्ने मजदूर वर्ग बढ़ी मारमा परेका छन्। जनकपुरबाट संवाददाता अजय कुमार झाको यो रिपोर्ट।
अधिनेता मधेस प्रदेशका जिल्लाहरूमा चर्को घामसँगै दिउँसोतिर तातो हावा चल्न थालेपछि जनजीवन प्रभावित बनेको छ। दिउँसोको तापक्रम बढेपछि चहलपहलमा कमी आएको छ। चर्को घाम तथा गर्मीका कारणले निम्न वर्गका मजदूर वर्ग बढी मात्रामा प्रभावित बनेका छन्। अत्यधिक गर्मीका विषयमा उप प्राध्यापक सुदेश सत्याल।
यतिखेरै पनि गर्मीले अत्यन्तै धेरै हामीलाई सताइरहेको हुनाले यो साल मेक्सिमम गर्मी हुने सम्भावना देखिन्छ।
अत्यधिक गर्मी बढेपछि खुल्ला आकाशमा काम गर्ने मजदूर वर्ग बढी मात्रामा प्रभावित हुन थालेका छन्। वैशाखको दोस्रो सातामा नै बढी गर्मीको अनुभूति भइरहेको बताउँदै जनकपुर धाम वडा नम्बर 4 का विमल कुमार शाह।
हावा आइदियो भने एकदमै गरम हावा आइदिन्छ के।
अत्यधिक गर्मीका कारणले विभिन्न स्वास्थ्य समस्याहरूबाट सर्वसाधारणहरू प्रभावित भएर उपचारका लागि आउनेहरूको संख्यामा वृद्धि भएको छ। प्रादेशिक अस्पताल जनकपुर धामका निर्देशक डाक्टर जामुन प्रसाद
अहिलेको समयमा झाडा पखाला डिसेन्ट्रीले गर्दाखेरि धेरै नै गाह्रो भएको छ मान्छेलाई। फ्लू इन्फ्लुएन्जा त्यो पनि बढ्ने समय हो। क्रोनिक बिमारीहरू जुन छ डायबिटिस डिहाइड्रेसनले गर्दाखेरि प्रिसिपिटेट हुने एसिडोसिसहरूमा जाने त्यस्तो सम्भावनाहरू रहन्छ।
अत्यधिक गर्मीबाट जोगिनका लागि गर्नुपर्ने उपायका विषयमा पुनः डाक्टर सिंह।
पानी प्रशस्त मात्रामा खानुपर्छ। कहीँ हिँड्दाखेरि पनि पानी बोकेर हिँड्ने गर्नुपर्छ। छाता पनि लिएर हिँड्नुपर्ने हुन्छ। सेतो खालको कपडा लगायो भने हिट हाम्रो बडीमा धेरै भित्र आउँदैनन्। झोल पदार्थ चिराख्यो भने गर्मीबाट बस्न सजिलो हुन्छ र प्रचण्ड गर्मी लागेको बेलामा घर बाहिर ननिस्किने निस्किनै परे आफूले महसुस हुने बित्तिकै रुखको छारीहरूमा बसेर आराम गर्ने अनि मात्र अगाडि बढ्ने गर्नुपर्दछ।
प्रत्येक वर्ष वैशाख जेठ र असारमा अत्यधिक गर्मीका कारणले कैयन व्यक्तिको ज्यान जाने गरेका कारणले यसबाट जोगिन आफै सचेत रहन जरुरी रहेको छ। अजय कुमार झा, रेडियो नेपाल, जनकपुर धाम।
गर्मीका कारण तराईको जनजीवन प्रभावित सम्बन्धी रिपोर्ट पछि अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध विरामको अवधि अनिश्चितकालका लागि लम्ब्याइएको घोषणा गर्नुभएको छ। इरान र अमेरिका बीच दुई साताका लागि भएको युद्ध विरामको अवधि आज सकिँदै थियो, तर स्थायी शान्तिका लागि पाकिस्तानमा अमेरिका र इरान बीच दोस्रो चरणको वार्ता गर्ने तयारी भइरहेका ले ट्रम्पले युद्ध विरामको समय थपिएको घोषणा गर्नुभएको हो। यद्यपि होर्मुज जलमार्गमा नाकाबन्दी भने कायमै रहने उहाँले उल्लेख गर्नुभएको छ। यसैबीच युद्ध विराम लम्ब्याइएकोमा पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले ट्रम्पलाई धन्यवाद दिनुभएको छ। इरान र अमेरिका बीच पाकिस्तानमा वार्ताको तयारी भइरहेको बताइए पनि कहिले शुरू हुन्छ भन्ने टुंगो लागेको छैन। यसअघि वार्ताका लागि अमेरिकाका उपराष्ट्रपति जेडी भान्स मंगलबार नै पाकिस्तान प्रस्थान गर्ने भनिएको थियो, तर इरान वार्ता गर्न इच्छुक नभएका कारण तत्काललाई पाकिस्तान जाने कार्यक्रम रद्द गरिएको व्हाइट हाउसले जनाएको छ। र हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी बागमती गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको पानी र हिउँ पर्ने सम्भावना रहेको छ। त्यसै गरी आज राति कोशी प्रदेशको हिमाली भूभागका केही स्थानमा हल्का पानी र हिउँ पर्ने सम्भावना छ। समाचारको अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। गृहमन्त्री सुदन गुरूङद्वारा पदबाट राजीनामा। राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समिति बैठकमा आगामी आर्थिक वर्षमा वित्तीय सुशासन र बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउनुपर्नेमा सांसदहरूको जोड़। वामपन्थी शक्ति बीच एकता आवश्यक भएको नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डको भनाई। र इरानसँग युद्ध विरामको अवधि अनिश्चितकालका लागि लम्ब्याइएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणा। रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सकियो। समाचार कर्को बुलेटिन अपरान्ह 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।